कैसेट नंबर 1 उनवान काला जादू। ये नॉवेल नाबीना ख्वातीनों हजरात के लिए रिकॉर्ड की जा रही है, जिसे आपके लिए रिकॉर्ड कर रही है, जिसे आपके लिए अजहर लतीफ पेश कर रहे हैं। एम ए राहत ने तहरीर किया। मोहतरम, कायनात के लाखों सरबस्ता राजों में से एक काला जादू है। इसकी हकीकत बेशुमार पेश आने वाले वाकयात से साबित होती। मालिक एजदी ने शैतान को मलून किया और शैतान ने इंसानों को बहकाने और इन्हें बुरे रास्तों पर लगाने की कसम खाई। शैतानी ताकतें गंडे बरोए काल लाए और इन्हीं में से एक काला जादू है, जिसे इस्तेमाल करके इंसानों पर अरसा हयात तंग कर दिया जाता है। हिंदुओं इसे बड़ी फोकियत हासिल है। होली और दिवाली जैसे त्योहारों में इसे खुसूसन दुश्मनी के लिए इस्तेमाल किया जाता है। जादुई हांडियां, जिन्हें नाम दिया जाता है, फिजाओं में परवास करती हैं और दुश्मनों को नुकसान पहुंचाती हैं। काले जादू के मदारिज पर तहकीकात के लिए बरतोजहद की और इन चंद लोग से मदद हासिल की। इनमें पंडित सियोराम जन्म कटमन धोनी मलचुमार और हरिचूत के नाम नुमाया है। उन्होंने बेवकटे लोना चुमारी चुड़ैल भूत शंखा और कंडोला की तफसील बताई और मैंने इसे इस्तफादा करके ये सब कुछ काला जादू में इस्तेमाल किया। राहत, मुझे अपना मुस्तकबिल तामीर करने के लिए आसान रास्तों की तलाश थी और मेरे जैसे कई साथी मेरे इर्द गिर्द इकट्ठे हुए। हम दूसरों की मेहनत पर गुजारा करते थे और हमसे मोहब्बत करने वाले, हमें चाहने वाले हमें हमारी जरूरत के लिए देते थे। रेस, सट्टा, फ्लैट, शर्तें हमारा जरिया आमदना थी और हम इन्हीं में कमाल हासिल करने में कुशा थे। इसके लिए तरह तरह के जतन करते थे। रफीक कहता, हमें कुछ होना, कोई लंबा हाथ लग जाए तो वो पारा हो जाए। लंबा हाथ कहाँ से लगेगा, कोशिश तो करना चाहिए। मुश्किल, बहरूपी हजारों हैं, काम का कोई नहीं मिलता। यार कोई चिल्ला वगैरह किया जाए जिससे सट्टे और घोड़े का नंबर मालूम हो जाया करे। आसान नहीं है, अमल उल्टा भी हो जाता है, फिर ऐसा उल्टा करते हैं कि कभी सीधा नहीं हो पाते। मैं एक कसाई की दुकान से गोश्त खरीद रहा था, 10 का गोश्त था। कसाई ने बड़ी हड्डी से गोश्त साफ किया, फिर हड्डी को बगदाद मारकर तोड़ा और एक तरफ डाल दिया। ये अमल मैंने बेशतर कसाईयों को करते देखा था, इस दिन पूछे बगैर न रह सका। बात तो बताएं, आप लोग इस हड्डी को तोड़कर क्यों फेंक देते हैं, जबकि दूसरी हड्डियों के साथ आप ऐसा नहीं करते। मियाँ जी, बाप दादे की रिवायत होवे है, ये सब भी सफली अमल करने वालों के काम आवे है। बुजुर्गों का कहना है इसे हमेशा तोड़ कर फेंकना चाहिए, इससे सफली अमल होता है। यही सुना, सफली अमल कैसे होता है और ये हड्डी कहाँ इस्तेमाल होती है, इस बारे में तो कुछ नहीं मालूम था, लेकिन जहन भटक गया। दोस्तों से तस्करा किया तो इन्हें भी दिलचस्पी पैदा। एक जानने वाले बुजुर्ग से मुलाकात हुई और इनसे यही सवाल किया तो वो बोले, हाँ मियाँ, गंदे इल्म तो होते हैं, ईमान खोने में कितनी देर लगे हैं, मगर मुसलमान बच्चे हो, ऐसी बातों के बारे में सोचना भी गुनाह है। सुना और कान से उड़ा दिया, किसी सफली अमल वाले की तलाश शुरू कर दी। मेरा शहर बहुत जिंदगी से भरपूर, छोटी बड़ी इमारतों, बाजारों और सनतों से सजा हुआ। मशरिक में लहलाते खेत हद निगाह तक चले गए थे, मगरिब में निगाह की हद से खूबसूरत केलों का सिलसिला शुरू हो जाता था। रेस कोर्स का मैदान इसी सिम था और इस तरफ से पीर पागन के मजार का रास्ता था। रेस में दौड़ने वाले घोड़ों का मुशाहिदा मेरा मुश्किल आता और अक्सर आम दिनों में भी इस तरफ निकल आता। इस दिन भी ऐसा ही हुआ था, देर तक स्टबल में बंधे हुए घोड़ों की नाजबरदारी देखता रहा, फिर यूं ही आवारा पटेलों की तरफ निकल आया। खामोशी और सन्नाटा छाया हुआ था, दूर दूर तक किसी जीरू का वजूद नहीं था, छोटे छोटे पत्थर आवाज पैदा कर रहे थे। काफी दूर निकल आया, फिर एक तरफ नजर उठी और ठड़क कर रह गया। वो इंसान ही था, बहुत छोटे कद का मालिक, सूखा बतन, घर ऊपरी बदन बढ़ाना, निचले जिस्म पर छोटी सी धोती बंधी हुई, गले में जीनियू पड़ा हुआ, आंखें बंद किए हुए एक नुकीले पत्थरे पर खड़ा था। दूर से इसका चेहरा साफ नजर नहीं आ रहा था, दिलचस्पी पैदा हो गई और तेज तेज कदमों से चलता हुआ इसके करीब पहुंच गया। मुकरू सी शक्ल थी, बंदर की तरह उभरी हुई सांवला रंग। मेरे कदमों की आवाज सुनकर इसने अपना हाथ उठा नीचे रख लिया। अतराफ में एक अजीब सी भूख थी, वो मुझे देखने छोटी छोटी आंखों में अजीब सी शैतानी चमक फैली हुई थी। मुझे देखकर मुस्कुराया और अपनी छोटी छोटी चमकीली आंखों से मुझे देखता रहा। इसके चेहरे पर फैली हुई मुस्कुराहट भी शक लिए हुए थी। ना जाना क्यों मुझे अपने बदन में कुछ झुरझुरी सी महसूस हुई। रीढ़ की हड्डी में एक शदीद सर्द लहर दौड़ गई। काहे रे छोरे, टक्कर देखे है? इसकी बारीक सी आवाज उभरी जो उसकी शख्सियत से हम आहंग लगती थी। कौन हो तुम? मैंने संभल कर कहा उसकी मुस्कुराहट के। जो कोई भी है तेरे काम के, इसने मखसूस आवाज में जवाब दिया। साधु हो? मैंने इसके हुलिये को देखते हुए। तुझे क्या लग रहा है? इसने पूछा और मेरे जहन में बिजली सी चमक गई। हो सकता है ये साधु मेरे काम आ जाए। जहन में वो तमाम गंदे ख्यालात थे जिनके तसव्वुर में दिन रात सड़का रहता था। मैंने नरम लहजे में कहा, मुझे तुम्हारी तलाश थी। वो अपनी जगह से हटा और कुछ फासले पर पत्थरों के पास पहुंच गया और एक पत्थर की तरफ इशारा करके इसने कहा, बैठ जा। और मैं खामोशी से बैठ गया। तू का हमारी तलाश थी? तुम भी तेरे लिए ही यहाँ आए हैं? क्या मतलब? मैंने ताजुब से पूछा और वो खामोश होकर मुस्कुराने लगा, फिर बोला, तुझे हमारी तलाश कराई, कोई बात होवे तो तेरे दिल में। तुम साधु हो? मुझे सट्टे वगैरह का नंबर बता सकते हो? ये बता सकते हो इसमें कौन कौन से घोड़े अव्वल आएंगे? वो इस तरह हंस पड़ा जैसे इसे मुझे से इसी सवाल की तवक्को थी। कुछ देर खामोश रहने के बाद बोला, अगर एक घोड़े और एक सट्टे का नंबर बता दे तो तेरा भला का हुए। अरे काम करो सो पक्का, अगर तुझे जिंदगी भर घोड़े और सट्टे का मालूम होता रहे तो का बुराई होए रे। पर बिटवा, हर काम को करने के लिए मेहनत करनी पड़ती है। मेरे दिल में दिलचस्पी और तजस्स पैदा होने से कहा, मुझे क्या मेहनत करनी पड़ेगी? एक इल्म होवे है जिसे तू अगर सीख ले तो ई समझ ले कि दौलत तेरे पैरों में ढीर लगी। मेरा दिल धार धार करने लगा। ये तसव्वुर तो ना जाने कब से मेरे सीने में पल रहा था कि ऐसी कोई कुव्वत मुझे मिल जाए जिससे मैं दुनिया का अमीर तरीन आदमी बच जाऊं। उसने किस कदर आजी से कहा, अगर तुम मेरा ये काम कर दो साधु बाबा तो मैं जिंदगी भर तुम्हारे कदमों में रहूंगा। अपना काम तुझे खुद ही करना होवे बिटवा, बस ई समझ लो कि हम तेरी मदद करेंगे। तो बस यूं समझ लो कि मैं आज से तुम्हारा चीला। वो फिर इसी अंदाज में हंसने लगा, फिर बोला, मगर एक बात कर पक्की करनी होगी तुझे, जो हम कहेंगे वो करेगा, नहीं तो तेरा नुकसान होगा। मैं वादा करता हूँ कि जो तुम कहोगे वही करूँगा। तो फिर अभी हम कई दिन यहीं रहेंगे, तू किसी और को हमारे बारे में मत बताना वरना हमें पता चल जाएगा और फिर हम तुझे ना ही मिलेंगे। नहीं तो फिर सुन, एक हड्डी लानी होगी तुझे अमल करने के लिए। वो हड्डी जिनावर के बाजू में होवे है, साबुत लानी पड़ेगी कहीं से टूटी फूटी। मुझे एकदम शेर जी की बात याद आ गई और इस वक्त इस बात की तस्दीक हो गई थी। मैंने कहा, क्या तुम सफली अमल करोगे साधु बाबा? हमारे कान मत खा, जो कुछ हम करेंगे वो तेरी आंखों के सामने ही होगा। पर एक बात फिर कहीं तुझसे, बात कर यूं सो पक्की, हम कच्ची बात वाले को छोड़ते नहीं है। मैं भी पक्की बात ही करता हूँ साधु बाबा। नाम क्या है तुम्हारा? बस रे, जो तूने रख लिया वही है। हड्डी तू कब लाएगा? कल ही। तो ठीक है, कल इधर आ जाइयो, हम इंतजार करेंगे। बस अब जा। मैं खामोशी तर से उठ गया और गर्दन झुकाकर वापस चल पड़ा। दिल की कैफियत अजीब हो रही थी, पाँव लरज रहे थे, एक तरह हल्का सा खौफ भी था और दूसरी तरफ दर्द का एहसास भी। वाकई अगर मुझे ऐसी मुस्तकिल कुव्वत हासिल हो जाए तो फिर दुनिया देखेगी कि मैं क्या बन गया हूँ। खुसूसी तौर पर इस बात को दिल में छुपाए रखा और सूबे बनाता रहा कि हड्डी के हुसूल के लिए क्या करना चाहिए। और एक ही तरकीब समझ में आई, चुनाचा एक दिन गोश्त मार्केट गया और अच्छी खासी महंगी कीमत पर जानवर का पूरा दफील कर लिया। क्योंकि कसाई हड्डी तोड़े बगैर ना देता और बात आम हो जाती, इसके बाद इसे कागज में लपेट कर कंधे पर रखा और अपनी मंजिल की जानिब चल पड़ा। अड्डे के करीब बैठ गया और पहले से साथ लाई हुई तेज छुरी की मदद से हड्डी से गोश्त साफ करने लगा। ये काम मुश्किल तरीन था और इसे साफ करते हुए तबीयत झुक हो गई थी, लेकिन लगन काम कर रही थी और बड़ी मुश्किल से सही सालम हड्डी निकालने में कामयाब हुआ। ऊपर चीले मंडला रही थी और गोश्त पर झपट्टा मारने के लिए नीचे परवाजें कर रही थी। उड़ाना भी पड़ा। जब साफ सुथरी हड्डी جب صاف ستھری ہڈی نکل آئی اور میں تھک کر پسینے پسینے ہو گیا تو اپنی جگہ سے اٹھا اور تیزی سے وہاں گیا. میرے ہٹتے ہی چیلوں کے گوشت کھوچ پر جھپٹنے مارنے لگی. میں برق رفتاری سے اس جانب جا رہا تھا جہاں سادھو مجھے ملا تھا. وہ اپنی جگہ موجود تھا, مجھے دیکھ کر مسکرایا جیسے اسے میرے آنے کا یقین ہو, اور پھر اس نے بڑی چاہت سے وہ ہڈی اپنے ہاتھ میں لی, دونوں ہاتھ سے دمے بلند کیے, آنکھیں سورج پر گاڑ دی اور نہ جانے کیا کیا بڑا. دیر تک اسی عمل میں مصروف رہا اور اس کے بعد اس نے وہ ہڈی ایک پتھر پر رکھ دی اور مجھ سے بولا, اب تو کل شام ڈھلے ہمارے پاس آنا, پرسوں جمعرات. ہاں کل ضرور آ جانا, ورنہ پھر تجھے ایک ہفتہ انتظار کرنا پڑے گا. کس وقت آؤں میں تمہارے پاس؟ کوئی 6 بجے, اس نے جواب دیا, گردن ہلا دی. وہ بولا, جا اب بھاگ جا, زیادہ دیر رکنا اچھا نہیں ہوگا. میں وہاں سے واپس چلا آیا, بس یوں لگ رہا تھا جسے میرا کام بننے ہی والا. یار دوستوں سے ملاقات بھی ہوئی لیکن یہ کوئی بتانے والی بات نہیں تھی, ویسے بھی مجھے اس کے لیے منع کر دیا گیا تھا. اگر انہیں بتا دیتا تو وہ سب بھی سادھو بابا کی طرف دوڑ پڑتے, لیکن بڑی رہی تھی اور بڑا تجسس. دوسرا دن بھی نہ جانے کس طرح کاٹا, تیار ہوا اور جیسے ہی 4:30 بجے گھر سے نکل آیا, سادھو بابا کا خیال دل میں تھا. وقت مقرر وقت پر وہاں جا پہنچا. سادھو کے سامنے اس وقت نہ جانے کیا البلا رکھی تھی. ایک طرف چھوٹی چھوٹی لکڑیاں آپس میں جوڑ کر رکھی گئی تھی اور ان میں مدد آگ سے لگ رہی تھی. وہی بدبو فضا میں پھیلی ہوئی تھی جو پہلے دن میں نے محسوس کی تھی. ایک عجیب سا تلسی ماحول تھا. بوڑھے سادھو نے مجھے دیکھنے سے انداز میں مسکراتے ہوئے کہا, میں نے اپنا کام کر لیا ہے, اب تیرا کام باقی ہے. مجھے بتاؤ سادھو بابا, مجھے کیا کرنا ہے؟ پہلے وعدہ کر, میں جو کہوں گا وہ تو ضرور کرے گا. یہ وعدہ تو میں پہلے ہی کر چکا ہوں بابا جی. تو پھر رک, سادھو بابو نے اور اپنی جگہ سے اٹھ کر اکب کے پہاڑی ٹیلے کے پیچھے پہنچ گیا. وہاں سے واپس آیا تو اس کے ہاتھ میں نہ جانے کس چیز سے بنا ہوا ایک بد حیبت انسانی شکل کا پتلا. اس نے یہ پتلا میری طرف بڑھاتے ہوئے کہا, اسے اپنے لباس میں چھپا لے. اس نے اس کی میں نے اس کی ہدایت پر عمل کیا. بڑی کرایت کا ایسا پتلا للجا اور بدبودار تھا. اس نے عجیب سی ٹھنڈک دی لیکن میں نے کسی بات پر توجہ نہیں دی. سادھو نے مجھے دیکھتے ہوئے کہا, اب تو یہیر پگان کے مزار پر جائے گا, سیڑھیاں طے کر کے اوپر جانا اور قبر کے پیچھے جو 3 تاک بنے ہوئے ہیں ان میں سے بیچ کے تاک میں یہ پتلا رکھ دینا. بل کام ہے, بعد میں سب ہمارا کام ہوگا اور تیرے مجھے ہی مجھے ہوں گے. پیر پھاگن کے مزار پر, میں نے سہم کر کہا. کسی گوشے میں کچھ ایمان باقی تھا. پیر پھاگن سے بچپن سے عقیدت تھی اور ساری آوارگیوں کے باوجود ان کا احترام دل میں تھا. اس کی وجہ شاید اس مزار کی کہانیاں تھی. ای کام اب تجھے کرنا ہے, اس سے منہ موڑے گا تو ای دنیا تہار واسطے نرک بن جائے گی. جا جلدی نہیں تو رات ہو جائے گی. میں لرستے قدموں سے واپس مڑا. دل کی کیفیت عجیب ہو رہی تھی. اگر پیر پھاگن کے مزار کا معاملہ نہ ہوتا تو میں خوشی سے اس کی تعمیل کرتا, مگر نہ جانے کیوں دل کو ایک جرم کا احساس ہو رہا تھا. یوں لگ رہا تھا جیسے کوئی گلیز اور ناپاک شے اس مقدس جگہ لے جا رہا ہوں. دور جا کر میں نے گردن موڑی, بوڑھا وہاں موجود نہیں تھا. وہ ناپاک پتلا مجھے اپنے سینے پر بوجھ محسوس ہو رہا تھا. کچھ دور چل کر ایک اور عجیب احساس ہوا, پتلی پانی جسم جیسی حرکت پیدا ہوتی جا رہی تھی, اور شاید یہ میرے خوف کا تخلیق کردہ احساس تھا کہ وہ مجھے پتلا اپنے سینے کے قریب کلبلاتا محسوس ہو رہا تھا جیسے اس میں جلو. خوف دہشت کی سرد لہریں میرے بدن میں دوڑنے لگی, مگر میں اسے لباس میں سے نکالنے کی ہمت نہیں کر سکا. مزار تک کا فاصلہ نہ جانے کس طرح طے کیا, ڈائریکٹ ٹیلے پر تھا اور وہاں تک جانے کے لیے ٹیلے پر 19 سیڑھیاں تراشی گئی تھی. میں نے لرستے قدموں سے پہلی سیڑھی پر قدم رکھا. اوپر خاموشی چھائی ہوئی. مزار شہر سے بالکل الگ تھا اور یہاں زیادہ لوگ نہیں آتے تھے. ہاں جمعرات کو یہاں رونق ہوتی تھی اور کافی لوگ نظر نیاز کرنے آ جاتے تھے. عام دنوں میں بس چند یا ملنگ یہاں موجود ہوتے تھے. میں سہما سمٹا سیڑھیاں طے کرنے لگا. دماغ میرا ایک ہیجانی کیفیت کا شکار تھا اور بدن میں اینٹیں سی ہو رہی اور مسلسل اوپر اٹھ رہے تھے. میں بلندی پر پہنچتا جا رہا تھا. اچانک ہی ایک انوکھا احساس ہوا, یہ 19 سیڑھیاں تو اب تک طے ہو جانی چاہیے تھی. گردن اٹھا کر دم بخود رہ گیا. مزار اتنا بلند نظر آیا کہ ہوش اڑ گئے. یہ 1900 سیڑھیاں بن گئی تھی. خوف کے عالم میں پلٹ کر نیچے دیکھا تو جانتی نہیں سینکڑوں فٹ نیچے نظر آ رہی تھی. بدن پر شدید کپکپاہٹ طاری ہو گئی. सोचने समझने की कुव्वतें फ्लिप होती जा रही थी। ये क्या हो गया, सब कैसा, बेशुमार बार इस मजार पर आया था मगर ये इतना ऊंचा तो नहीं था। ऊपर नजर डालता तो सीढ़ियां आसमान में गुम नजर आती, नीचे देखता तो खौफ से आंखें बंद होने लगती। हिम्मत कर हिम्मत, चढ़ता जा पहुंच जाएगा। मेरे कानों में वही मनहूस बारीक सी आवाज उभरी और मैं उछल पड़ा। मैंने अपने इर्द गिर्द देखा, ये आवाज कहाँ से आई। मखरज इल्म में आ गया, मेरे सीने के करीब लिबास में पोशीदा पुतला बोल रहा था। रही सही कसर पूरी हो गई, मेरे हलक से कई बार दहशत भरी चीखे बुलंद हुई और मैं पलट कर था। मेरे सीने के करीब शरीर हलचल पैदा हुई, पुतले के नन्हे नोकीले हाथ मेरे सीने में चुभ रहे थे। वो मुझे रोकने की जद्दोजहद कर रहा था, उसकी चिपकी हुई बारीक आवाज मुझे की, ओ ओ मूरख क्या करे है, अरे तेरा सच्चिया नाश बना बनाया काम बिगाड़ दे रहा है, अरे समर रुक, डरने की नाहे है, हिम्मत से चल ऊपर पहुंच जाएगा। मेरे कदम ना रुक पा रहे थे। मजीद हैरतनाक बात यह हुई कि पहले मुझे जमीन जितनी नीचे नजर आ रही थी इतनी नीचे ना रही थी। मैं आखिरी सीढ़ी अबूर कर रहा था कि पाँव लड़खड़ाए और मैं बुरी तरह नीचे गिरा। नीचे पथरीली जमीन थी, सर एक पत्थर से टकराया और आंखों में सूरज उठा। फिर गहरी तारीखी छा गई, ना जाने कब तक ये कैफियत रही। होश आया तो मामू रियाज की आवाज सुनाई थी, कैसी तबीयत है मसूद, क्या हाल है बेटे। मेरी मंदलाहट थी, कुछ साफ नजर नहीं आ रहा था। रफ्ता रफ्ता ये कैफियत दूर हुई, वालदा का चेहरा नजर आया और फिर इनकी धुंधी हुई आवाज उभरी, मसूद बेटे आंखें खोलो, कैसी तबीयत है बेटे। दिमाग साई साई कर रहा था, कुछ समझ में नहीं आ रहा था। हाँ, गुजरे हुए वाकयात याद थे, वो खौफनाक लम्हात पूरी तरह थे। बेख्तियार मेरा हाथ सीने पर पहुंच गया, वहां कुछ मौजूद नहीं था। दिल को करार सा हुआ, मैंने मामू रियाज को देखा, वालदा को देखा, पर बैठने की कोशिश की लेकिन मामू रियाज ने जल्दी से मेरे सीने पर हाथ रख दिया, नहीं नहीं लेटे रहो, बहुत कमजोर हो गए हो, लेटे रहो, कैसी तबीयत है। मैंने चाहा कि ठीक हूँ मगर मुंह से आवाज नहीं निकल सकी। मुझे हैरत हुई, दोबारा कोशिश की मगर ढिला बिछा हुआ था, आवाज ना निकल सकी। चाय ले आऊं वालदा। हाँ डॉक्टर साहब ने यही कहा था, आप ले आइए, रियाज मामू बोले और वालदा उठकर बाहर निकल गई। मैं अपने घर में था, अपने कमरे में था, कैसे हुआ और मेरी आवाज को क्या हो गया था। मामू रियाज ने कहा, बोलो सऊद मियाँ क्या हुआ था, पीर फागन के मजार पर क्यों गए थे, बेहोश कैसे हो गए। तुम्हें अंदाजा है कि पूरे दो दिन के बाद होश में आए हो, सख्त बुखार में भक रहे हो, वह मजार के मजावरों ने तुम्हें बेहोश पड़ा। इत्तेफाक से मेरा एक शनाफा हैदर अली मजार पर फातिहा पढ़ने गए हुए थे, तुम्हें जानते थे, वही तुम्हें यहाँ तक ले आए। क्या वाकया हुआ था, कुछ बताओ तो सही। मैंने बोलने के लिए जोर लगाया मगर आवाज किसी तरह ना निकल सकी और मेरे चेहरे पर बेबसी फैल गई। मामू रियाज को शायद एहसास हो गया था, इनके चेहरे पर तशवीश के आर नजर आने लगे थे। इतनी देर में वालदा चाय ले आई, मामू रियाज बोले, ये बोल नहीं पा रहा बाजी है। वालदा मुझे चली, हाँ यूं लग रहा है जैसे बोलने की कोशिश कर रहा है लेकिन आवाज ना निकल रही हो, क्या हो गया मेरे बच्चे को, इलाही खैर क्या हो गया इसे। वालदा साहब की आंखों से आंसू बहने लगे, हौसला रखें बाजी, अल्लाह बेहतर करेगा, उठो सऊद मियाँ चाय पी लो, बदन में जान आएगी। हमें कोई दिक्कत नहीं हुई, मामू मियाँ ने चाय की प्याली मेरे होठों से लगा ली मगर मुंह ही ना खुल सका। लाख कोशिश की मगर होठ एक दूसरे से चिपक कर रह गए। प्याज अब बेहद परेशान नजर आने लगे। फिर वो भराए हुए लहजे में बोले, चमचा ले आइए, शायद मुंह खोलने में दिक्कत हो रही है। तमाम जतन कर लिए, न खुला। वालिद साहब भी आ गए, मुझ पर तबसरे होते रहे। वालिद साहब के इमाम पर मुझे कागज थमा दिया गया ताकि मैं लिखकर कुछ बताने की कोशिश करूं। इंगलियां उकड़ गई, कलम पर गिरफ्त ही कायम न हो सकी। शाम को कई डॉक्टर आए, मेरे मुआयने हुए लेकिन कोई फैसला नहीं हो सका। मैं गिजा और पानी से महरूम हो गया। डॉक्टर ने अस्पताल में दाखिल कर दिया जाए, हो सकता है फालिज का सर हो। सब लोग मेरे सामने ये बातें कर रहे थे, इनकी बातें मेरी समझ में आ रही थी मगर मैं कुछ नहीं कर सकता था। वो दूसरे दिन मुझे अस्पताल में दाखिल किया जाए। रात हो गई, अहले खानदान की परेशानी का मुझे पूरा एहसास था। दिल में सख्त शर्मिंदा था कि मुसीबत खुद ही है, दूसरे भी परेशान हुए और अपनी जान पर भी बनाई। आधी रात तक सब मेरे करीब रहे, फिर मुझे नींद आ गई तो मुझे तन्हा छोड़ दिया गया। मगर ज्यादा देर की आँख खुल गई, मध्यम रोशनी वाला बल्ब चल रहा था मगर रात का वक्त था। वोल्टेज ज्यादा होने की वजह से इस जीरो बल्ब की रोशनी तेज हो गई थी। मेरी निगाह छत पर पड़ी जहाँ गैर मामूली तौर पर मकड़ी चिपकी हुई थी। इतनी बड़ी और हैबतनाक मकड़ी मैंने इससे पहले कभी नहीं देखी थी। खासतौर पर इसकी आंखें मटर के दानों के बराबर थी और मुझे घूर रही थी। मेरे बदन में खौफ और दहशत की लहरें उठने लगी। मैं सहमी हुई नजरों से भयानक मकड़ी का अचानक इसने अपनी जगह से जंबिश की और अपने बदन के लेस तार मादे का एक तार छोड़ती हुई वो इसके सहारे नीचे उतरने लगी। इसका निशाना मेरा दहशत से मेरा रुआ रुआ कांप रहा था। मकड़ी मेरे सीने पर उतर गई और ये देखकर मेरी सांस रुकने लगी कि इसका चेहरा बूढ़े साधु चेहरे का चेहरा था। बदन में इसका हल्का सा वजन मुझे अपने सीने पर महसूस हो रहा था। फिर बूढ़े साधु की वही मनमनाती हुई आवाज मुझे सुनाई दी। तूने वादा खिलाफी की है मूर्ख। मैंने मेरे मुंह से निकला और अपनी आवाज खुल जाने पर मुझे सख्त हैरत हुई। तुझसे पहले ही कहा था मैंने, मुझसे काम लेना है तो हिम्मत करनी होगी, मेरा काम करना होगा। इसके बाद संसार में तेरे लिए इतना कुछ होगा कि तुझसे संभाले ना संभाला जाएगा। दौलत तेरे सामने कूड़े के ढेर की होगी, तू बात जो मुंह से निकाले पूरी होगी। अब भी मैं तुझसे यही कहता हूँ, पुतला वहाँ पहुँचा दे जहाँ मैं चाहता हूँ, तेरा काम खत्म हो जाएगा और अगर तू ना किया तो। आखिर तू कौन है, मैंने हिम्मत करके पूछा। मैं तेरा खुशबख्ती हूँ मूरत, तेरा ये काम इमान ही कर सकता था। वो मुसलमान जो खुद मेरे पास आए मुझसे कुछ लेना चाहे। तू नहीं जानता कि पुतला वहाँ पहुँच गया तो मुझे क्या मिल जाएगा। और तू आया था मेरे पास मुझसे अपना काम करवाने, तूने हड्डी लाकर दी थी मुझे। मुझसे गलती हुई थी, मुझे माफ कर दे, मेरा पीछा छोड़ दे। मैं मजार पर तेरी नजासत नहीं ले जा सकता। और फिर तुझे मालूम भी हो गया होगा कि मेरे मजार पर जाने के रास्ते बंद हो गए थे। सीढ़ियां इतनी ज्यादा हो गई थी कि मैं ऊपर ही नहीं पहुंच सकता। भूल है तेरी, तूने 9 सीढ़ियां चढ़ी थी, 10 बाकी रह गई थी, बस तेरी आंखों को धोखा दे दिया। मियाँ जी ने थोड़ी सी कोशिश करके ऊपर जाता, ये हिम्मत तो करनी है तुझे। नहीं साधु, मैं ये काम नहीं करूंगा। अब ये नहीं हो सकता बालिक, ये तुझे करना ही पड़ेगा। सुन बालिक, मैं तुझे 3 दिन देता हूँ। इन 3 दिनों में मैं तुझे समझाऊंगा और अगर फिर भी तेरी समझ में ना आया तो तू देख ना पाया, खून के आंसू रोएगा तू और तेरे आंसू पोंछने वाला कोई नहीं होगा। जा, ठीक है, समझ में आ जाएगा तो इसी जगह मेरे पास ना, ना समझ में आए तो। मकड़ी मेरे सीने से उठ गई और इसी तार के जरिए ऊपर जा रही थी। मैं इसे देखता रहा, वो छत से चिपक गई, हजम छोटा होने लगा और फिर वो एक नन्ना सा धब्बा बनकर रह गई। आहिस्ता आहिस्ता ये धब्बा खिसकने लगा, फिर एक जगह दीवार से उतरकर खिड़की के रास्ते बाहर निकल गई। दहशत अब मेरे लिए बेमानी हो गए थे। जो कुछ निगाहों से गुजर चुका था वो खुद मेरे लिए नाकाबिल यकीन था, लेकिन कसूर मेरा ही था। इतना बेअकल नहीं था कि अच्छा बुरा ना समझता। लालच ने आंखें बंद कर दी थी और काले जादू का सहारा लेकर तस्वीर बनाने की कोशिश की थी। किसी से कुछ कहता भी था, ठंडिया भरकर सोच रहा था कि अब क्या करूं। अब तक शायद इस काले जादू के फेरे असर था और अब इससे आजाद हो गया था। बदन को ऐसी शरीर नकाहत का एहसास हुआ कि पूरे दिन ही फैल गई। जबान तालों से चिपक गई क्योंकि पानी का एक कतरा भी हलक से नीचे नहीं उतरा था। हाथ पांव साथ दे रहे थे, जो पहले कैफियत पैदा हो गई थी अब नहीं थी। घर वाले भी सो गए थे। अजीब सी कैफियत हो रही थी मेरी, मैंने इन्हें जगाना मुनासिब नहीं समझा। ना जाने किस तरह दीवारें पकड़ पकड़ कर बावर्ची खाने तक जा पहुंचा, जलाई उसके बाद खाने पीने की अशिया तैयार करने लगा। खाना तैयार जरूर किया गया था लेकिन जूं का तू रखा हुआ था। घर वाले बेचारे खुद अपनी परेशानियों का शोर थे, कोई खाना नहीं खा सका। मैंने खुद ही पानी पीने के बजाय खाने पीने की कुछ चीजें निकाली और इन्हें खाने में मसरूफ हो गया। गालबन बाव में होने वाली रोशनी और फिर बर्तनों की खड़खड़ाहट ने दूसरे लोगों को भी जगा दिया। वालिद साहब इनके पीछे वालदा और वालदा के अकब में रियास मामू बावर्ची खाने में पहुंच गए। उन्होंने मंजर देखा और परेशान होने के बजाय खुश हो गए। वालदा के मुंह से आवाज निकली, इलाही तेरा शुक्र, इलाही तेरा शुक्र, भूख लग रही है मेरे बच्चे, हट मैं तुझे खाना देती हूँ। नहीं अम्मी, मैंने खाना ले लिया, बस एक गिलास पानी दे दीजिए, मैंने कहा। और इन सब के जर्द चेहरे खुशी से खिले। मुझसे छोटी एक बहन थी और उससे 1 साल छोटा भाई भी था। वो दोनों शायद नहीं जागे थे, लेकिन बाकी 3 अफराद मेरे खाने से फारिग होने के बाद مجھے بڑے اہتمام سے اپنے ساتھ لے گئے. ماں نے اپنے کمرے کا بستر درست کیا. ایک طرف جائے نماز بچھی ہوئی تھی, اس کا کونا موڑ دیا گیا تھا اور اس پر تسبیح بھی رکھی ہوئی تھی. غالباً والد جاگ رہی تھی اور میرے لیے دعائیں کر رہی تھی. والد صاحب مجھے متجسس نگاہوں سے دیکھ رہے تھے. پھر انہوں نے کہا, بیٹے اب کیسی طبیعت ہے؟ اب تو تم بول سکتے ہو نا, ہاتھ پاؤں؟ جی ابو. مگر بیٹے کچھ بتاؤ تو صحیح کہ ہوا کیا تھا؟ یہ بات تو میں پہلے ہی طے کر چکا تھا کہ ان لوگوں کو اپنی گندی حرکت کے بارے میں کچھ ہوا. میں نے خاموشی ہی اختیار کی تو ریاض ماموں بولے, رہنے دیجیے بھائی جان, یہ بالکل صحت مند ہو جائے تو ہم اس سے پوچھ لیں گے. دماغ پر زور ڈالنا مناسب نہیں. تم یوں کرو مسعود میاں, یہیں سو جاؤ باجی کے بستر پر. کسی قسم کی کوئی گرانی تو محسوس نہیں کر رہے؟ نہیں اب میں بالکل ٹھیک ہوں. نہ ہوا کہ تم پیر پھاگن کے مزار پر کیوں گئے تھے؟ والد صاحب نے پوچھا. شاید تجسس انہیں بے چین کر رہا تھا. مگر مامو ریاض نے پھر مداخلت کرتے ہوئے کہا, بھائی جان خدا کے لیے بھی یہ تمام باتیں رہنی چاہیے. آپ کو اندازہ ہے کتنی مشکل سے صورتحال درست ہوئی ہے. والد صاحب خاموش ہو گئے. مامو ریاض ہمارے گھر میں رہتے تھے, نانا نانی مر چکے تھے, ان کی بھی بس یہ ایک ہی بہن تھی جو میری والدہ تھی. مجھ سے بس چند سال ہی بڑے تھے, بڑے باہمت اور مخلص, لیکن میں نے انہیں بھی اپنی کارستانیوں کی ہوا نہیں لگنے دی. بہرے تو اور مجھے افسوس تھا کہ میری غلط حرکت کی وجہ سے ان لوگوں کو پریشانی اٹھانی پڑی. دوسرے دن بابی دفتر نہیں گئے. ماموں ریاض نے بھی چھٹی کر لی. بہن اور بھائی بھی گھر میں ہی تھے اور سب خوش نظر آ رہے تھے. میری جسمانی کیفیت بالکل اعتدال پر تھی, بس دل کی دھڑکنیں تیز تھی اور یہ خوف بار بار دہلا رہا تھا کہ کہیں وہ منوج جادوگر کوئی ایسا عمل نہ کرے جس کی وجہ سے ان لوگوں کو دوبارہ پریشانیوں کا سامنا کرنا پڑے. بڑا ہی پچھتاوا تھا اپنی غلط حرکت کی وجہ سے پورے سے گھر کے لیے مصیبت مول لے بیٹھا. دن پرسکون گزر گیا پر رات خوفناک تھی. لگتا کہ اپنے کمرے میں نہ سوؤں, لیکن ان لوگوں سے کچھ کہہ بھی نہیں سکتا تھا. پورا دن چونکہ بہتر گزرا تھا اس لیے اب وہ لوگ بھی مطمئن ہو گئے تھے. بس کیا جاری تھی, البتہ جب آنکھیں بند ہوئی تو خوابوں نے مجھے گھیر لیا. ایسے ایسے بھیانک خواب نظر آ رہے تھے کہ بار بار آنکھ کھل جاتی. کبھی میں خود کو ایک ویکنڈر میں دیکھتا جس کی دیواریں ٹوٹی پھوٹی ہوتی, میں فرش پر لیٹا ہوتا اور چھت سے اینٹیں نکل کر نیچے گر رہی ہوتی. میں اس خوفناک منظر سے ڈر کر اپنی جگہ سے اٹھا اور ایک ستون کا سہارا لینے کے لیے اسے پکڑا, لیکن اچانک ستون نے بھی اپنی جگہ چھوڑ دی. پھر بہت سی انسانی آوازیں مجھے سنائی دینے لگی اور گیا. آوازیں در حقیقت باہر سے آ رہی تھی. میں حیران سا ہو کر اپنے کمرے سے نکل آیا. میں نے دیکھا کہ گھر کے تمام افراد رہے تھے, تیز روشنی ہو رہی تھی اور سامنے باتھ روم کے قریب ایک بڑے تھال میں کوئی چیز رکھی ہوئی ہے جو سب کی نگاہوں کا مرکز ہے. آگے بڑھا تو وہ سب میری طرف دیکھنے لگے. والدہ صاحبہ دل پکڑے ہوئے کھڑی ہوئی تھی. مامو ریاض بھی سہمے سہمے سے نظر آ رہے تھے. اس تھال میں نے دو بکروں کے کٹے ہوئے سر اور ایک بڑی سی کلیجی رکھی ہوئی دیکھی. اس کے چاروں طرف خون کے دھبے بکھرے ہوئے تھے. والد صاحب نے پریشان لہجے میں کہا, خدا جانے کیا ہے, کچھ سمجھ میں نہیں آ رہا, یہ کہاں سے آیا, آخر یہ کیا ہو رہا ہے, میری سمجھ میں تو کچھ نہیں آ رہا, بتاؤ کیا کریں ان چیزوں کا. خدا کے لیے یہ تو سفلی کا عمل معلوم ہوتا ہے, کوئی ہمارے لیے کچھ کرا رہا ہے, مگر کون, بھلا ہمارا کون دشمن ہو گیا, میں کسی سے جھگڑے نہیں ہمارا, الہی خیر یہ ہمارے گھر کو کیا ہو رہا ہے. والدہ صاحبہ رندی ہوئی آواز میں بولی. بہن بھائی بھی سہمے ہوئے انداز میں کھڑے ہوئے تھے. والد صاحب نے مامو ریاض سے کہا, میاں ریاض ہمت کرنا ہوگی, میں اٹھاتا ہوں ان چیزوں کو, خاموشی سے باہر پھینک دیں گے, پڑوسیوں کو کبھی تو نہ جانے کیا کرا سائیاں کریں گے. مامو ریاض بہت باہمت تھے, فوراً ہی آگے بڑھ کر وہ تھال اٹھا لیا. والد صاحب نے دروازہ کھولا اور رات کی تاریکی میں نکل گئے. میری زبان پر تالا لگا ہوا تھا, بہت کچھ کہنا چاہتا تھا لیکن نہ جانے کیوں زبان خاموش تھی. جاگتی راتیں تو اب مقدر بن گئی تھی, اس پرسکیبت کا بیچ میں نے بویا تھا. ایک سفلی عمل کے ماہر کو میں نے اپنا گھر دکھایا, اس نے جو کچھ کہا اس کا پہلا نمونہ پیش کیا. گھر والے انہیں یاد کر رہے تھے, بھی ہاتھوں تکلیف پہنچی تھی, مگر ایسا کوئی یاد نہیں آ رہا تھا. سب مصیبت کا شکار تھے اور میرا دل رو رہا تھا کیونکہ ان کی مصیبت کا باعث میں تھا. میں نے اس گندگی کو پورے آواز کے عالم میں مزار پر پہنچانے کی کوشش کی تھی, اب میں کسی کو کیا بتاتا, وہ بیچارے خود بھی کوئی فیصلہ نہ کر پائے. जूझू वक्त गुजर रहा था, मिली कैब पे खराब जा रही थी, बहन भाई सहमे हुए थे। मामू रियाज और वालिद साहब तक परेशान थे, दूसरी रियाज भी भयानक थी। रात भर हमारी छत पर धमाका चौकड़ी मची रही, बिल्लों की आवाजें सुनाई नहीं देती रही। ये आवाजें दरों दीवार से बुलंद होती महसूस हुई। मामू रियाज, वालिद साहब और मेरा छोटा भाई अख्तर डंडे लिए छत पर और सहन में भागते फिरे, मगर भी नजर नहीं आई। सुबह को एक और दहशतनाक वाकया पेश आया। छोटी बहन शमसा गुसल खाने में गुसल करने गई तो इसकी दिल दोस्त चीखों से सबके कलेजे और तो कोई इसके पास ना जा सका। वालदा गुसल खाने में दाखिल हो गई, शमसा बेहोश होकर गुसल खाने में गिरी पड़ी थी। दूसरे से वो सर से पांव तक हुई थी, ना जाने किस तरह वालदा साहब ने इसे चादर में लिपटा और इसे बिस्तर पर लाया, मगर वो बिल्कुल जख्मी नहीं थी बल्कि खून की फुहारें शावर से निकली थी। दूसरे नलों को चेटा, सबकी टूटियों से खून बह रहा था। बकोल शमसा हमारे घर में तारों तारा तो खून के दरिया बह गए थे। मामू रियाज ओवर हेड टैंक की तरफ भागे, मगर टैंक में शफाफ पानी की सिवा कुछ नहीं था। बाद में बोतलों की टूटियां भी साफ पानी उगलने, मगर वो खून अपनी जगह एक मुस्तकम हैसियत रखता था क्योंकि जहां वो गिरा था अपनी खासियत के मुताबिक जमता जा रहा था। वालदा साहब हवास बागता हो गई, शमसा को मुचाया, उसने यही बताया कि जू ही इसने शॉवर खोला इससे खून की धारे उबल पड़ी। घर इस घर में परेशानियों के सिवा कुछ न रहा। मैं सकते के आलम पे ना, मुझे खास ध्यान ना होने की तलकीन की जा रही थी क्योंकि वो लोग मुझे बीमार समझ रहे थे, मगर ये मैं ही जानता था कि ये बीमारी इन सब के लिए मैं खरीद कर लाया हूँ। वालदा साहिबा ने कहा, ये घर छोड़ दो, खुदा के लिए ये घर छोड़ दो, यहाँ कुछ हो गया है, हम सब किसी खौफनाक मुसीबत में मुब्तला होने वाले, मेरा दिल कहता है हम किसी बल का शिकार होने वाले हैं। मगर हम कहाँ जाएं? वालिद साहब ने हैरत से कहा, जंगल में जाकर पड़े रहेंगे, आह कौन दुश्मन हमारे पीता। वालदा साहिबा रोते हुए बोली। वालिद साहब और मामू मियाँ के दरमियान बड़ी यकानक थी। साले बहनों एक जान दो कालिद थे, जो कुछ भी करते आपस के मशवरे से कर। वालिद साहब बोले, कभी ख्वाब में भी इन फजूलियात के बारे में नहीं सोचा था, मगर आखिर कहीं इन वाकयात के बारे में तुम्हारी क्या राय है रियाज मियाँ? मैं खुद हैरान हूँ भाई जान, लेकिन एक बात दावे से कह सकता हूँ कि ये सब कुछ शुरू इसी दिन हुआ है। इनका इशारा मेरी तरफ का। क्या तुम बता सकते हो मसूद मियाँ? तुम खुद भी जहन दौड़ाओ अगर कोई इशारा मिल जाए तो। तुम इस दिन पीर फागन के मजार पर क्यों गए थे? वहाँ बेहोश कैसे हुए? मेरा कुछ ताजा हो गया, मगर साथ ही यूं महसूस हुआ जैसे किसी का हाथ गले पर आ पड़ा हो। मेरे चेहरे का रंग बदलने लगा, आंखें हल्कों से उभर आई और मैं गला पकड़कर तड़पने लगा। वो नादीदा कुवत मेरा गर्दन मार रही थी। एक बार फिर हंगामा हो गया, मेरी हालत गैर हो रही थी, लेने के देने पड़ गए। अपने सवाल से टायर हो गए, रात गए मेरी हालत बेहाल हो सकी। परेशानियों के दिन परेशानियों की रातें, सारा कारोबार बंद हो गया था, कोई यूट्यूब पर नहीं जाता, मैं भी गोशा नशीन हो गया था। इस दौरान मैंने कुछ तजुर्बात भी किए, मसलन अपने ऊपर बीतने वाले तमाम वाकयात कागज पर लिखने की कोशिश की, कलम में स्याही गायब हो गई, नई बॉल पेन आजमाए मगर किसी ने चल कर ना दिया। दूसरी बार उंगलियां अकड़ गई, तीसरी बार आंखों से रोशनी गायब हो गई। खौफजदा होकर मैंने ये कोशिश कर, यूं भी तीन दिन गुजरने के बाद एकदम पुरअसरार खामोशी छा गई। कोई ऐसी बात नहीं हुई कि जो हैरानी का बायस होती, लेकिन घर वालों के हवास गायब थे। बहन भाई को नजर आ रहा था कि कोई हादसा ना पेश आ जाए। मामू और वालिद दफ्तर नहीं जा रहे थे कि घर में कुछ ना हो जाए। इस सुबह नाश्ता करते हुए मामू रियाज ने कहा, भाई साहब आपको हकीम सादुल्ला याद है? ऐ वालिद साहब चौक पड़े, फिर किस कदर पुरजोश लहजे में बोले, भाई खूब याद है, वो कि इस वक्त वो हमारे बेहतरीन मददगार साबित हो सकते हैं। हकीम सादुल्ला मुझे भी याद थे, एक दीनदार बुजुर्ग जिनसे हमारी कदीम शाना से पहले हिकमत करते थे, तजुर्बे के साथ साथ रूहानियत भी थी। बेटे जवान होकर उम्दा मुलाजमतों पर लग गए तो मतलब खत्म कर दिया, मगर अब भी फी सबिलिल्लाह खास का इलाज मुफ्त किया करते थे। काफी उम्र थी, बहनों के बाल भी सफेद हो गए थे, मगर कमर सीधी थी, बिनाई दुरुस्त थी, दांत बत्ते, चेहरे पर सेहत की सुर्खी थी, इनका बुढ़ापा काबिले रश था। शाम को 6 बजे हम हकीम साहब के यहाँ रवाना हो गए। बहुत खूबसूरत मकान था जहाँ वो अपने खानदान के साथ रहा करते थे। बेटियों की बीवियाँ, पोते पोतियाँ, इनका कमरा अलग थलग था जहाँ इनकी सारी कायनात सजी हुई थी। غالب سن کر وہ خود ہی باہر آئے. بڑے بڑے لوگ آئے بھائی, محسوس احمد بڑے بے مروت انسان ہو, با خدا کئی دن سے بہت یاد تھے. میں نے نعیم اللہ سے کہا کہ کسی وقت خبر لے تمہاری, کہاں غائب ہو, آؤ آؤ اندر آؤ, انہوں نے کہا اور واپسی کے لیے مڑ گئے. مگر وہ آگے ہوئے کیونکہ باری باری ہم تینوں کی شکلیں دیکھتے رہے. پھر بولے, کوئی اور ہے تمہارے ساتھ؟ جی نہیں, کیوں؟ والد صاحب نے پوچھا. نہیں, قدر الجھے ہوئے لہجے میں بولے, آؤ. پھر وہ ہمیں اپنے کمرے میں لے گئے. فرید, فرید میاں, انہوں نے کسی کو آواز دی. 9 سال چنگلی دروازے سے داخل ہوا. میاں باہر دیکھنا, کوئی آیا ہے کیا؟ جی بہتر نانا میاں, بچے نے جواب دیا اور باہر نکل گیا. کچھ دیر بعد آئے کہ کوئی نہیں ہے. حکیم صاحب نے گردن جھٹک کر کہا, ٹھیک ہے جاؤ اور چائے کے لیے کہہ دو. بچے کے جانے کے بعد وہ مسکرا کر بولے, پرسرار احمد باپ بیٹے اور سالے کی خالی اصلت نہیں ہو سکتی, کوئی کام ہے مجھ سے؟ جی سعد اللہ صاحب. میاں بے دھڑک بتاؤ کیا بات. بڑی مشکل میں پھنس گئے ہم لوگ سعد اللہ صاحب. اللہ رحم کرے, کیا بات ہے؟ انہوں نے پوچھا. والد صاحب نے پوری تفصیل سے سنا دیا. سعد اللہ صاحب پوری توجہ سے سب کچھ سن رہے تھے. آخر تک تمام تفصیل جاننے کے بعد والد صاحب نے کہا, ان کی والدہ کہہ رہی ہے کہ گھر چھوڑ جائے. گھر میں گھر کرائے پر سعد اللہ نے ہونٹوں پر انگلی رکھ کر انہیں خاموش کر دیا. وہ کچھ پڑھ رہے تھے. پھر انہوں نے چاروں طرف پھونکے ماری اور پھر ٹھنڈی سانس لے کر بولے, نہیں بیا یہ بیکار بات ہے, اٹھو صاحبزادے ادھر آؤ. میں خاموشی سے ان کے پاس پہنچ گیا. انہوں نے میرے دونوں ہاتھ پکڑ کر ہتھیلی کی طرف دیکھی اور پھر انہیں ناک کے قریب کر کے سونگنے لگے. پھر انہوں نے ناک سکوڑ کر جھٹکے سے میرے ہاتھ پیچھے ہٹا دیا اور بولے, جاؤ بیٹھو. میں خاموشی سے اپنی جگہ. حکیم صاحب نے یہی عمل مامو ریاض اور والد صاحب کے ساتھ دہرایا. اس وقت انہوں نے کسی ناگواری کا مظاہرہ نہیں کیا. پھر وہ بولے, نہیں میاں گھر چھوڑنے سے کچھ نہیں ہوگا, البتہ انہیں چھوڑ جاؤ. آج رات یہ ہمارے مہمان رہیں گے, صبح کو انہیں لے جانا, کوئی حرج تو نہیں؟ نہیں حکیم صاحب, بھلا کیا ہوگا, والد صاحب نے کہا. اس وقت ایک نوکر چائے لے آیا تھا. حکیم صاحب ہنس کر بولے, چلو میاں کھاؤ پیو پھر مذاکرات ہو جائیں گے, ہونے کی ضرورت نہیں ہے, اپنے گھر میں رہو آرام سے, گھر چھوڑ کر کہاں جاؤ گے. چائے کے بعد مامو میاں اور والد صاحب اٹھ کھڑے ہوئے. حکیم صاحب نے انہیں خدا حافظ کہا اور پھر مجھ سے بولے, جوتے اتار کر آرام سے بیٹھ جاؤ مسعود میاں, رات کو بات کریں گے. کچھ پڑھو گے؟ ویسے تمہیں یہاں اپنے مطلب کی نہیں ملے گی, مجبوری ہے, آرام سے بیٹھو, کوئی تکلف مت کرو. جی میں نے آہستہ سے کہا. ایک خاص بات میں نے محسوس کی تھی, وہ یہ کہ حکیم صاحب اس کمرے میں گئے نہیں تھے. ایک بار بچہ انہیں کسی کام سے بلانے آیا تو انہوں نے کہا, ہم آ نہیں سکتے شکیل میاں, 8:30 بجے دو آدمیوں کا کھانا تھا, اس سے پہلے مت آنا. پھر وہ جائے نماز پر جا بیٹھے. وقت مشکل سے گزر رہا تھا, ہم نے ساتھ کھانا کھایا. پھر بعد میں حکیم صاحب کی ہدایت پر دیوان پر لیٹ گیا. 10:30 بجے حکیم صاحب اٹھے, انہوں نے پورے کمرے کے 3 چکر لگائے اور پھر مجھ سے بولے, اٹھو میاں بیٹھ جاؤ. میں اٹھ کر بیٹھ, حکیم صاحب مجھ سے کچھ فاصلے پر میری طرف پش کر کے بیٹھ گئے. پھر انہوں نے کہا, جو کچھ کہو گے سچ کہو گے, وعدہ کرو. سچ کہوں گا. کہو, وعدہ کرتا ہوں, وعدہ کرتا ہوں. کیا قصہ تھا؟ میں ریس کھیلتا تھا. کوئی ایسا عمل کرنا چاہتا تھا جس سے مجھ سے کوئی پرسرار قوت حاصل ہو جائے, یہی میرا اندازہ تھا. خیر آگے کہو. انہوں نے جان چل پڑی. میں نے انہیں سادھو کے ملنے کا واقعہ, ہڈی کا حصول, اس کے بعد اس شیطان کا حکم, پھر پاگن کے مزار کی کیڑیا, وہاں سے گرنے کا واقعہ اور پھر بات کے سارے کر ڈالے. میرا دل دہشت سے کانپ رہا تھا. اس سے پہلے میں نے جب بھی یہ داستان دہرانے کی کوشش کی, میرے اعضا نے میرا ساتھ نہیں دیا تھا اور میری حالت بری ہو گئی تھی. ساتھ میری زبان نے میرا ساتھ دیا, میرے اندر خوشی کی لہر بیدار ہو رہی تھی. اس کا حلیہ تو بتاؤ ذرا, حکیم صاحب بولے. قد بہت چھوٹا تھا, سرگا, اوپری بدن ننگا اور گلے میں جنیوں. دفتن میری زبان رک گئی. کمرے کا منظر بے حد پسرارا تھا. سامنے کی دیوار پر میرا اور حکیم صاحب کا سایہ پڑ, میری نگاہ کئی بار ان سایوں پر پڑ چکی تھی, لیکن اچانک ہی مجھے تیسرا سایہ متحرک نظر آیا. ایک پتلی سی رسی کا سایہ تھا جو ہل رہی تھی, اس کے سر پھیلی پھیلی چیز بندی ہوئی تھی. रस्सी तेजी से लंबी होती चली जा रही थी। लटकी हुई शय मेरे चेहरे के एंड सामने पहुंच गई। आह, वो एक बड़ी मकड़ी थी। इसकी आंखें मटर के दानों के बराबर और गहरे सुर्ख थी और वो मेरे चेहरे के एंड सामने झूल रही थी। दहशत से मेरा लड़ी रगों में मुचिंत हो गया। मैंने चीखने की कोशिश की तो मेरा गला बिछ गया। जबान इस तरह अकड़ गई कि मैं जनविश न दे पाया। हकीम सादल्ला मेरी इस कैफियत से बेनियाज मेरी तरह शायद मेरे आगे बोलने का इंतजार कर रहे थे। अपने बदन की लेसदार माचे से बने हुए तार में झूमती हुई मकड़ी मेरे चेहरे के सामने आकर रुक गई और मैं इसका नन्ना सा चेहरा वही मनुष्य साधु का। कोई और इसे दूर से देखता तो वो मकड़ी के सिवा कुछ न नजर आता, लेकिन मैं इसके चेहरे को पहचानता था। वो शैतानी अंधकारा था। मेरे कानों में हकीम सादुल्ला की आवाज उभरी, बोलते रहो मियाँ, डरने की जरूरत नहीं। मैंने एक बार फिर पूरी कुवत से बोलना चाहा, लेकिन साथ नहीं दिया। अलबत्ता मकड़ी ने अपनी आंखों से मुझे इशारा किया था। पहले तो मैंने कुछ नहीं समझा, मगर दूसरी बार मकड़ी ने अपनी मधुस आंखों से मुझे इशारा किया। निगाह पीतल की इस 2.5 फीट लंबे गुलदान पर पड़ी जो मुझसे 2 गज फासले पर रखा था। इसमें सुबह के बासी फूल सजे हुए थे। सादुल्ला साहब ने फिर कहा, तुम यहाँ मुझे इसका पूरा हुलिया बताओ, मैं इसका नक्शा बना रहा हूँ, तुम्हारी तरफ रुख नहीं कर सकता। साधु ने मुझे कड़ी नजरों से देखा। इसकी सुर्ख आंखों में चकमक बेपनाह सुर्ख लकीरें मेरी पेशानी की हड्डी में जैसे सुराख करने लग गई थी। मैं दर्द और कर्ब से बेचैन हो गया। इस वक्त पीतल का गुलदान अपनी जगह से बुलंद होकर फिजा में परवाज बहुत मुझ तक आ गया। मेरे दोनों हाथों ने इसे अपनी गिरफ्त में ले लिया और जैसे किसी ने मुझे उठाकर खड़ा कर दिया। मेरा दिल चाह रहा था कि चीख कर सादुल्ला साहब को इस खतरे से आगा इन्हें पेश आने वाला था, मगर आह, ये करना मेरे बस में नहीं था। मेरे आजा मेरे कब्जे में नहीं थे। मेरा जहन तलसी रोशनियों में जकड़ा जा रहा था, दिमाग में दाखिल हो चुकी थी। मेरे कदम न चाहने के बावजूद सादुल्ला साहब की तरफ बढ़ रहे थे। मेरा रुआ रुआ फरियाद कर रहा था, मगर मैं बेबस था। मेरा हाथ सर से बुलंद हो चुका। सादुल्ला साहब मेरी मुसलसल खामोशी से परेशान हो गए। उन्होंने किसी कदर हाँ खुशगवार लहजे में कहा, मियाँ कुछ मुंह से तो बोलो, तुमने हमारी सारी मेहनत। कहकर उन्होंने पहलू बदला और रुख तब्दील कर लिया, मगर मैं इनके बिल्कुल नजदीक था। मेरे हाथ बुलंद होकर झुक चुके थे और कोई 3 किलो वजनी गुलदान इनके सर का निशाना ले। अलबत्ता रुख अचानक तब्दील होने से इनका सर पहली जरूरत से बच गया और गुलदान इनके शाने पर पड़ा। हकीम साहब के मुंह से एक दिलखराश चीख निकली। मेरा हाथ दोबारा बुलंद। हकीम साहब ने बेख्तियार सर का दिफा करते हुए कलाई सामने कर दी और गुलदान की तरफ से इनकी कलाई चिकना चूर हो गई। इस बार वो पहले से भी ज्यादा जोर से चीखे। इसके साथ ही उन्होंने दर तरफ दौड़ लगाई, मगर मेरे कदमों ने एक लंबी रंकत भरी और मैं दोबारा इनके करीब पहुंच गया। हकीम साहब काफी जोर से दरवाजे से टकराए और एक जोरदार धक्का होगा, मगर मैं हर एहसास से बेनियाज इन्हें हलाक करने के दर पे था। हकीम साहब ने दरवाजे का सहारा लेके उठना चाहा, मगर इस पर गुलदान इनके सर पर पड़ा। ज़ईफ और कमजोर थे। हाय की एक मध्यम सी आवाज इनके होठों से खारिज हुई और उसके बाद वो बेसुध हो गए। लेकिन मेरे हाथ नहीं रुके। गुलदान की मुसलसल जरबे में इनके जिस्म के मुख्तलिफ हिस्सों था। इनके अहले खानदान ने इनकी चीखें और अंदर वाली धमका चौकड़ी सुन ली थी। सुनाचा सब दरवाजे पर आकर बाहर से दरवाजा पीटा जा रहा था। फिर इस पर जोरदार जरबे पड़ने लगी और अचानक मुझे होश आ गया। मैंने इस मनुष्य मकड़ी को देखा, मगर अब इसका नामो निशान नहीं था। बाहर से लगने वाली दरवाजे की चिटकी के स्क्रू उखड़ गए और बहुत से लोग भरा मार के अंदर दाखिल हो गए। इनमें औरतें, बच्चे और 2 जवान आदमी थे जो शायद हकीम साहब के बेटे थे। फिर सब आवाजों में चीखने लगे। उन्होंने हकीम साहब का कुचला हुआ जिस्म देख लिया था। ना जाने क्या क्या आवाजें सुनाई दे रही थी, कौन क्या कह रहा था। मेरे हवास काबू में ही ना थे। दिमाग साई था, शायद मुझे मारा भी जा रहा था, मगर बदन को चोट लगने का एहसास भी नहीं था। फिर मेरे चारों तरफ तारीकी छा गई। होश आया तो अस्पताल के एक छोटा सा कमरा था जिसके दरवाजे और खिड़कियां बंद थी। देर तक समझ में नहीं आया। होशो हवास जागे तो जिस्म के मुख्तलिफ हिस्सों में दर्द होने लगा। आया हुआ वक्त याद आया तो एक एक चीज याद आ गई। मैं दहशत जदा अंदाज में उठकर बैठ गया। इस मनहूस गलीज जानवर ने मेरे हाथों हकीम सादुल्ला जैसे इंसान को कत्ल करवा दिया था। आह, इसके बाद क्या हुआ वो सही तौर पर अब याद नहीं। बिस्तर पर पाँव लटकाकर बैठ गया। फिर दरवाजा खुला, किसी ने झाँक कर अंदर देखा और फौरन ही दरवाजा बंद हो गया। लेकिन चंद ही लम्हात के बाद फिर कुरार एक जबरदस्त जिसामत का मालिक पुलिस ऑफिसर कमरे में दाखिल। इसके पीछे चंद कॉन्स्टेबल थे और उसके बाद डॉक्टर और नर्स। پولیس آفیسر نے پردوب لہجے میں کہا، دیکھیے ڈاکٹر صاحب، معائنہ کیجیے اس کا، ہم اسے لے جانا ہے۔ ڈاکٹر نے آگے بڑھتے ہوئے کہا، بس ہوش میں آ جانے کا انتظار تھا، جسم پر کوئی ایسی چوٹ نہیں ہے جس کا باقاعدہ علاج کیا جائے، پھر بھی میں دیکھ لیتا ہوں۔ آلہ لگا کر میرے دل کی دھڑکنوں کا معائنہ کیا، جسم کے مختلف حصوں کو ٹٹولا اور میرا شانے تھپتھپاتے ہوئے بولا، ٹھیک ہے انچارج صاحب، بالکل ٹھیک ہے، تندرست آدمی ہے، کوئی بات نہیں، آپ اسے لے جا سکتے ہیں۔ انسپیکٹر صاحب نے اپنے ساتھیوں کانسٹیبل کو اشارہ کیا اور انہوں نے میرے ہاتھوں میں ہتھکڑیاں ڈال دی۔ میں شد تھا، خوف سے میرا دل بند، ہوٹ خشک تھے، ہوش و حواس اس وقت بالکل بے حال تھے، سوائے جسم کے کچھ حصوں کے درد کے کوئی اور کمی محسوس نہیں ہو رہی تھی۔ انسپیکٹر نے مجھے گردن سے پکڑتے ہوئے کہا، چل اوئے آگے بڑھ۔ خاموشی کے سوا کوئی چارہ ہی نہیں تھا، کسی سے کچھ کہنے کے لیے الفاظ بھی نہیں تھے میرے پاس، بے چارگی کے انداز سے باہر نکلا۔ تو یہ دیکھ کر دل حلق میں آ گیا کہ بھائی سبھی موجود تھے، ماموں ریاض، والد صاحبہ، صاحب اور والدہ، چھوٹی بہن اور بھائی، سب کے چہرے اس طرح مرجھائے ہوئے تھے جیسے ان پر خزاں آ گئی ہو۔ والدہ صاحبہ مجھے دیکھ کر پچھاڑ کھانے لگی، والد صاحب نے دونوں ہاتھوں سے منہ چھپا دی، بہن دونوں ہاتھ پھیلا کر آگے بڑھی اور بولی، بھائی جان بھائی جان۔ لیکن انسپیکٹر نے ہاتھ میں پکڑا ہوا ڈنڈا سامنے کرتے ہوئے کہا، نہیں بی بی، خود کو سو قریب آنے کی اجازت نہیں ہے، یہ مجرم ہے، قاتل ہے، اس سے دور رہو۔ بہن نہ جانے کیا کیا کہنے لگی، میرا کان ایک بار پھر سن سن آنے لگا۔ والد صاحب بےچارے چہرہ نہ ہٹا پا رہے تھے۔ ماموں ریاض نے البتہ ہمت کر کے میرے قریب پہنچتے ہوئے کہا، فکر نہ کرو مسعود میاں، ہم تمہاری ضمانت کرانے کی بھرپور کوشش کر رہے ہیں، بالکل فکر مت عمدہ ہے، جو کچھ بھی بن پڑے گا ہم سے ہم تمہارے لیے ضرور کریں گے۔ ماموں ریاض کہتے رہے لیکن میں نے ان کی کسی بات کا جواب نہیں دیا۔ ماں اور بہن کی کیس دیکھ کر دل پھٹا جا رہا تھا، جی چاہ رہا تھا کہ دوڑ کے ماں سے لپٹ جاؤں، ان کی آوازیں کانوں میں گرم شیشے کی مانند گزر رہی تھی۔ چھوٹا بھائی آنکھیں پھاڑے مجھے دیکھ رہا تھا، ہر شخص کی ایسی کیفیت تصور کرتا تو سینہ پھٹ جاتا۔ پھر وہ سب پیچھے رہ گئے، ماں کی آوازیں اب بھی میرے کانوں میں آ رہی تھی، بچا لو بچا لو میرے بچے کو بچا لو، وہ بے گناہ ہے۔ مجھے گاڑی میں بٹھا دیا گیا اور باقی سب لوگ پیچھے رہ گئے۔ اب میں انسپیکٹر کے رحم و کرم پہ تھا، کچھ دیر کے بعد ہم تھانے پہنچ گئے، مجھے لاک اپ میں بند کر ہندی جی نے مجھ سے کچھ نہیں کہا، انسپیکٹر چلا گیا اور لاک اپ میں زمین پر بیٹھ کر دیوار سے ٹیک لگائے گزرے ہوئے واقعات پر غور کرنے لگا۔ اب اتنا احمق بھی نہیں، بلک سوریہ جال کو نہیں سمجھ پاتا، میں نے ایک قتل کیا اور بڑی دہشت اور درنگی کے عالم میں کیا تھا، حکیم تاج اللہ میرے ہاتھ مارے گئے، اگر میں کسی قتل کرنے والا میں نہیں تھا تو وہ لوگ ہنسنے کے علاوہ کچھ نہ کرتے، چنانچہ ایسی باتیں کرنا ہی حماقت تھی۔ دروازے کے سامنے موجود پہرا دینے والا سنتج عجیب سی نگاہوں سے دیکھ رہا تھا، میں نے گردن جھکا لی اور آنکھیں بند کر لی، دن گزر گیا۔ غالباً میں پچھلی ساری رات بے ہوش رہا تھا اور اس وقت دن کے تقریباً 11 بجے تھے، شام ہو گئی۔ رات کو مجھے سلاخوں کے پیچھے سے روٹی اور سالن دیا گیا اور پانی کا ایک گلاس، ایک کانسٹیبل ہی نے یہ چیزیں رکھی اور خاموشی سے واپس مڑ گیا۔ میں دن بھر پیاسا تھا لیکن ان چیزوں کی طرف کرنے کو جھک نہیں جا رہا تھا، بس طرح طرح کے خیالات جی میں آ رہے تھے، اب کیا ہوگا۔ خاص طور سے نیرج سے میں بہت دل گرفتہ تھا، میری ماں میرے غم میں مرے جا رہی تھی، آہ کیا یہ سب میرا ہی قصور ہے، کیا میں ایک ناگہانی مصیبت میں پھنس۔ لیکن اگر بس منظر میں نگاہ دوڑاتا تو سچ مچ سارا اپنا قصور ہی نظر آتا تھا، وہی ساری چیزیں ذہن میں آ جاتی۔ کائنات میں بسنے والے محنت مر کے اپنا پیٹ پالتے تھے، اگر میری طرح ہر شخص ان آسان راستوں کو تلاش کرنے کی کوشش کرے تو کاروبار حیات معطل ہو جائے۔ یہ سب غیر فطری تھا، ناجائز تھا، اصولوں کے انحراف تھا اور اس کی انحراف کی مجھے سزا ملی تھی۔ تھا تو میں ایسی سزا کا مستحق اور بعد میں پچھتانے سے کچھ نہیں مل سکتا تھا۔ تین سانس لے کر خاموش ہو گیا۔ پہرا دینے والا سنتری نے جب کافی دیر بعد کھانا اسی طرح رکھے ہوئے دیکھا تو چہرے پر ہمدردی سجائے میرے پاس پہنچ گیا، کھا لے باب، برا کام کرتے ہوئے کچھ نہیں سوچتے تم لوگ، جنون میں اتنے آگے بڑھ جاتے ہو کہ اللہ کی بنائی ہوئی زندگی کو ختم کر دیتے ہو، بعد میں پچھتاتے ہو، کھانا تو تجھے کھانا ہی پڑے گا، آج نہ صحیح کل کھائے گا، یہ پیٹ کب پیچھا چھوڑتا ہے۔ میں نے اداس نگاہوں سے سنتری کو دیکھا، لاش سے بے خبر انسان سے زیادہ اور کیا کہہ سکتا تھا۔ پھر میں نے آہستہ سے کہا، بھائی اس وقت بھوک نہیں ہے، بعد میں کھا لوں گا۔ تیری مرضی، مگر تو نے ایسا کیوں کیا؟ اللہ بہتر جانتا ہے، گناہوں کی سزا ہے۔ ہاں اللہ سے ہمیشہ توبہ کرنی چاہیے. منچری نے کھانا کھا کھانا اسی طرح رکھا رہا. رات ہو گئی اور میں زمین پر کمبل بچھا کر لیٹ گیا. آنکھیں بند کر کے گھنٹوں میں سرچ کے خیالوں میں کھو گیا. کوئی فیصلہ نہیں کیا جا سکتا تھا. ظاہر ہے جو کچھ ہوا تھا اس میں میرا عمل بھی برابر شامل تھا. اگر سوچ کا انداز یہ نہ ہوتا تو شاید یہ سب پتا. نیند البتہ فراخ دل ہے, اس نے اپنی آغوش مجھ سے نہیں چھینی اور رات کے کسی حصے میں میری آنکھوں میں آ بسی اور اس کی مہربانی نے سوچوں کے دل سے پھل دیا. اس وقت جاگا جب سورج کی کرنیں چاروں طرف پھیل چکی تھی اور ایک روشن دن نکل آیا تھا, لیکن یہ روشن دن بڑا تکلیف دہ محسوس ہوا. آہ کاش طویل نیند آ جائے کہ سوچنے کا موقع ہی نہ مل سکے. دن کے 12:30 ہوں گے جب میں نے ماموریات کو دیکھا. کالے کرٹ میں ملبوس ایک صاحب کے ساتھ لوکر کی طرف آ رہے تھے. انہیں دیکھ کر میں کھڑا ہو گیا. ماموریات بہت خوش مزاج انسان تھے, ہر وقت ہنسنے ہنسانے کے عادی. کبھی ان کے چہرے پر سنجیدگی ہی نہیں تھی. پچھلے دنوں کے جب سے میں عذاب کا شکار ہوا تھا, لیکن اس وقت تو ان کی صورت دیکھی نہ جا رہی تھی جیسے اچانک بوڑھے ہو گئے ہوں. لڑکھڑاتے قدموں میرے قریب آئے کالے کوٹ والے. ہاں کہو میاں, کوئی تکلیف تو نہیں ہوئی؟ مارا پیٹا تو نہیں کسی نے تمہیں؟ نہیں, میں نے آہستہ سے جواب دیا. میرا نام تین ہے اور میں تمہارا وکیل ہوں. دیکھو میاں, مجھ سے کچھ چھپانے کی ضرورت نہیں, وکیل نے کہا. سعود میاں, ہم تمہاری ضمانت کی کوششیں کر رہے ہیں, وکیل صاحب کو صاف بتا دو, ماموں نے کہا. میں نے عجیب سی نگاہوں سے ماموں کو دیکھا اور اپنے ذہن کو ٹٹولا. زبان پر کوئی بوجھ نہیں تھا, دماغ آزاد تھا, یعنی جو چاہتا تھا. لیکن اب اس کیفیت سے کوئی خوشی نہیں ہوئی تھی, کیونکہ جو کچھ ہو چکا تھا وہی اتنا تھا کہ کوئی خوشی کا امکان باقی نہیں رہا تھا. میں نے تمام کہا. میرا یہ سب کچھ کہنا بے معنی ہے ماموں صاحب, میں نے عالم ہوش میں یہ سب کچھ نہیں کیا. تمہاری کیفیت؟ ماموں ریاض نے پوچھا. بس ہوش و حواس میں نہیں تھا, آپ کو اس کا اندازہ ہے, میں نے مختصراً کہا. یہ دورے تم پر کب سے پڑ رہے ہیں؟ وکیل صاحب نے کہا. یہ دورے نہیں ہوتے, تمہیں یہ دورے پڑتے ہیں. تمہیں اپنا ذہن تاریک لگتا ہے, ہاتھ پاؤں بے قابو ہو جاتے ہیں, پھر تمہیں کچھ یاد نہیں رہتا اور یہ بھی پتہ نہیں کر رہے ہو. سمجھ رہے ہو نا میری بات؟ وکیل صاحب بولے اور میں نا سمجھنے والے انداز میں وکیل صاحب کو دیکھنے لگا. پھر وہ بولے, یہاں کسی نے تمہارا بیان لیا ہے؟ گڈ, یہ بہت اچھا ہوا. تمہیں بیان میں یہی کچھ کہنا ہے جو میں تمہیں بتا دیتا ہوں. جی, میں نے کہا, اور وکیل صاحب مجھے بتانے لگے کہ مجھے کیا بیان دینا ہے. میں خاموشی سے گلا گیا. پھر دونوں ہی چلے گئے. چلتے ہوئے ماموں ریاض نے مجھے پرسکون رہنے کی تلقین کی. میں ان کی کیفیت سمجھ رہا تھا. وہ میرے سامنے خود کو سنبھال لیتے لیکن گھر میں کیا ہوگا میں جانتا تھا. 2:30 کے قریب مجھے لاک اپ سے نکالا گیا اور انچارج صاحب کے سامنے پیش کیا گیا. یہاں میں نے حکیم سعد اللہ کے بڑے بیٹے کو بھی دیکھا جو خود گورنمنٹ آفیسر تھے. میں نے سلام کیا تو انہوں نے منہ پھیر لیا. پولیس انسپیکٹر نے کڑک کر کہا, سیدھا کھڑا ہو جا یا لگواؤں 4 ڈنڈے. میں سیدھا کھڑا ہو گیا. انسپیکٹر نے مجھے چند گالیاں نیک کام کا آغاز کیا. پھر بولا, اوے کیا موت پڑی تھی تجھ پر, کیا دشمنی تھی سعد اللہ جیسے اللہ والے سے تجھے؟ مجھے ان سے کوئی دشمنی نہیں تھی. پھر تو جنگلی کیوں بن گیا؟ میں نہیں جانتا صاحب, کچھ دن سے میں بیمار ہوں. اچانک میرا دماغ بھاری ہو جاتا ہے, پھر مجھے ہوش نہیں رہتا. حقیقت کئی بار ہوئی. میرے والد صاحب کے حکیم صاحب سے بہت اچھے تعلقات تھے, وہ مجھے ان کے پاس علاج کے لیے لے گئے تھے. حکیم صاحب نے مجھے دیکھا اور میرے والد صاحب سے کہا کہ وہ مجھے ان کے پاس چھوڑ. حکیم صاحب کے گھر سے معلوم کیا جا سکتا ہے. انہوں نے ہمارے لیے چائے منگوائی, پھر رات کا کھانا انہوں نے مجھے اپنے ساتھ کھلایا اور تھوڑے تھوڑے وقفے سے میری نبض دیکھتے رہے. دونوں نیچے دوائیاں کی پڑیاں بھی کھلائی. پھر رات کو میری وہی کیفیت ہو گئی. اس کے بعد اسپتال میں ہوش آیا. پولیس انسپیکٹر نے مجھے حیرت سے دیکھا اور پھر سعد اللہ کے بیٹے لو. پھر وہ بھرائی ہوئی آواز میں بولا, یہ تو کیس ہی بدل گیا. نہیں ملا صاحب, جھوٹ بکتا ہے, یہ بدماش ہے, اس نے میرے ابا کو دیوانوں کی طرح مارا, سارے بدن کی ہڈیاں توڑ دی بدبخت نے. میں اسے نہیں چھوڑوں گا. میرا نام بھی نعیم اللہ ہے, پھانسی نہ دلوائی تو نام نہیں. نعیم اللہ نے گیس کے عالم میں کہا. آپ فکر نہ کریں جی, ہم اس سے اصل بات پوچھ لیں گے. انسپیکٹر نے مہرر سے بیان لکھنے کو منع کر دیا اور ایک کانسٹیبل سے کہا, مخدوم خان اسے بند, رات کو 9 بجے ڈرائنگ روم میں لے آنا. مجھے دوبارہ لاک اپ میں بند کر دیا گیا. شام کو 5 بجے ماموں ریاض پھر آئے اور میرے پاس پہنچ گئے. انہوں نے مجھ سے صورت حال تو میں نے سب کچھ بتا دیا. ان کا چہرہ ہلدی کی طرح زرد ہو گیا. میں تو ڈرائنگ روم کے بارے میں کچھ نہیں جانتا تھا, لیکن وہ سمجھ گئے تھے, چنانچہ فوراً ہی چلے گئے. दोबारा नहीं आए। रात 9 बजे मुझे एक और कमरे में लाया गया। इंस्पेक्टर साहब का मूड बहुत खुशगवार था। हंसते हुए बोले, ओए असल बात उगल दे, वरना ये ड्राइंग रूम देखा है ना, बड़े बड़ों की जबान खुल जाती है यहाँ। ओ यार बशीर, 2-4 निशाने बना दे इसके मुंह पर, वो नई मुल्ला भी सही है। असल बात क्या थी शहजाद, मैंने आपसे एक लफ्ज झूठ नहीं कहा जनाब। अदालत में भी यही बयान देगा जो सच है हर जगह बताओ। ओ जीता रहे शेर, मगर सुन, कल जब नई मुल्ला आए या इसके घर का कोई बंदा आए तो यही जाहिर करना जैसे तेरी ठीक ठाक ठेठी लगी है। उठते बैठते 2-4 आवाजें निकाल लेना। चलो भाई इसका बयान लिखो। महरण ने मेरा बयान लिख लिया, मगर इंस्पेक्टर साहब की ये मेहरबानी मेरी समझ बता दूसरे दिन हकीकत वाजे हो गई। ड्राइंग रूम का अजाब रोकने के लिए मामू साहब ने 10,000 खर्च किए थे। इस दिन सादुल्ला के दूसरे साहेबजादे फहीमुल्ला साहब आए, इनके सामने बुलाया गया। इंस्पेक्टर साहब ने कहा, जोर जोर तोड़ दिया हमने इसका, मगर इसका कहना क्या है, इसने होश के आलम में सब नहीं किया। मारपीट करी इंस्पेक्टर साहब, कानून इसे भरपूर सजा देगा, आप इसे आइंदा ना मारे। फिर अदालत से मेरा मजीद चंद रोज का रिमांड लिया गया। कत्ल और वो भी ऐसे वहल के मुलजिम की जमानत का सवाल ही नहीं पैदा होता था। अलबत्ता थाने के चंद रोज के आम में इंस्पेक्टर ने मामू की खूब खाल उतारी। इसके बाद मुझे लिख दिया गया। इस दौरान मेरी जहनी कैफियत नॉर्मल रही। मैंने अपने हाल और मुस्तकबिल के बारे में भी सोचा। ये भी अच्छी तरह जानता था कि मैंने अपने हाथों से अपना घर तबाह कर दिया। इतना मुझ तक ही रहता तो मैं खुशी से सब कुछ बर्दाश्त कर लेता, मगर सब लपेट में आ गए थे। अब वो लोग मुझे बचाने की कोशिश में रुपया पानी की तरह भाई गए और नतीजा जो होगा वो सामने था। दिल खून के आंसू रहता, लेकिन इस साधु के बारे में मैंने जबान बंद रखी। मुझे खौफ था अगर मैंने किसी को इसके बारे में बता दिया तो वो भी गंदी रूह का शिकार हो जाएगा। कैसेट नंबर 1 का इख्तिताम हुआ। बकिया नॉवेल कैसेट 2 पर समाज फरमाइए।